مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم دوستو، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی، ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل۔ دوستو ہم نے آج جو موضوع چنا ہے اسے پسند کرنے والے ہزاروں نہیں لاکھوں ہیں، لیکن گفتگو کوئی نہیں کرتا، یعنی اردو کے ڈائجسٹ، لکھنے والوں کو معاوضہ دینے کی ان کی روایت اور مطالعے کا رجحان بڑھانے میں ان کا کردار۔ ایک نقطہ یہ بھی ہو سکتا ہے کہ اردو ادب میں ڈائجسٹوں کا حصہ کس قدر ہے، لیکن اس سوال پر اردو کے سکہ بند ادیب بدک جاتے ہیں۔ میں سب سے پہلے اپنے مہمانوں کا تعارف کروانا چاہوں گا تاکہ آپ کسی بھی مرحلے پر پروگرام ادھورا چھوڑ کر نہ اٹھ جائیں۔ شکیل عادل زادہ صاحب سے کون واقف نہیں، آپ اردو کے سب سے مقبول ڈائجسٹ سب رنگ کے بانی ہیں، یہی تعارف کافی ہے۔ لیکن شکیل صاحب بڑے ایڈیٹر، بڑے ادیب، بلکہ بڑے پبلشر بھی ہیں۔ ان کی کہانی بازیگر لاکھوں لوگوں نے پڑھی اور آج بھی لوگ اس کی آخری قسط کے منتظر ہیں۔ مشتاق احمد قریشی صاحب روزنامہ جنگ کے کالم نگار ہیں، لیکن ماہنامہ نئے افق، نیا رخ اور آنچل چھاپنے والے ادارے کے سربراہ بھی ہیں۔ پرویز بلگرامی صاحب درجنوں طویل کہانیاں اور ناول لکھ چکے ہیں، آج کل جاسوسی ڈائجسٹ پبلیکیشن سے منسلک ہیں، سرگزشت کے ایڈیٹر ہیں، ماہنامہ سچی کہانیاں سے وابستہ رہے ہیں۔ محمود احمد مودی صاحب سسپینس اور جاسوسی ڈائجسٹ میں کئی دہائیوں تک کہانیاں لکھتے رہے، سلسلے وار کہانی سرکش تحریر کی، آج کل ہفت روزہ اخباری جہاں سے تعلق ہے۔ سید بدر سعید لاہور کے صحافی ہیں، نوائے وقت اور فیملی میگزین سے تعلق رہا، ٹیلی ویژن کے لیے اسکرپٹ لکھے، آداب عرض، حکایت، ریشم، نئے افق، سچی کہانیاں کے لیے کہانیاں لکھتے رہے۔ ہم کوشش کریں گے کہ خاتون رائٹر اور ڈرامہ نگار اور ناول نگار آمنہ مفتی سے بھی گفتگو کریں، اور اس کے علاوہ میں نے ہفتہ شرح پہلے سینئر ادیب احمد اقبال کا طویل انٹرویو کیا تھا، اس کا کچھ حصہ ہم آج سنائیں گے۔ ان کی طویل کہانیاں شکاری اور مداری بہت مقبول ہوئی تھیں۔ ہم شکیل صاحب سے گفتگو کا آغاز کریں گے۔ شکیل صاحب، ہماری خوش نصیبی کہ آپ ہماری محفل میں شریک ہو رہے ہیں۔ جب آپ نے آج سے نصف صدی پہلے سبرنگ ڈائجسٹ چھاپنے کا فیصلہ کیا تو اس وقت کیا حالات تھے، کون کون سے ڈائجسٹ نکل رہے تھے، اور کیا آپ کو اس کام کا پہلے سے تجربہ تھا؟
جی ہاں، تھوڑا بہت تجربہ تو تھا۔ اصل میں یہ اردو میں جو ڈائجسٹ نکلنے کا رواج ہوا، یہ اردو ڈائجسٹ سے ہوا۔
جی،
اردو ڈائجسٹ نے ایک ایسا ڈائجسٹ نکالا جو اردو پبلیکیشن میں اس کی مثال نہیں ملتی، اور وہ اتنی بڑی تعداد میں شائع ہونے لگا کہ بہت سے لوگوں کو تحریک ہوئی کہ وہ بھی ڈائجسٹ نکالیں۔ چنانچہ ہم لوگ، جان ایلیا صاحب اور رئیس امروی، سید محمد تقی جنہیں آپ خوب جانتے ہیں، انہوں نے، ان کا ایک رسالہ تھا جو میں اور جان صاحب کرتے تھے، انشا،
جی،
یہ ایک ادبی اور علمی پرچہ تھا۔ اچھا، ہم نے ہزار کوشش کر لی کہ اس کی اشاعت کسی طور سے بڑھ جائے، مگر 1200 سے زیادہ نہیں بڑھ پائی۔
اچھا،
تو ہم نے یہ سوچا کہ کیوں نہ اسے ڈائجسٹ طرز پر نکالا جائے، تو اسے ہم نے انشا عالمی ڈائجسٹ کر دیا۔
ٹھیک،
اور کچھ عرصے کے بعد انشا بھی ہٹا دیا، صرف عالمی ڈائجسٹ رہ گیا۔
جی، اور وہ تو بہت مقبول ہوا۔
جی ہاں، وہ بہت مقبول ہوا۔ وہ یوں مقبول ہوا کہ اس میں ہم نے، یعنی یہ جو ڈائجسٹ کا رواج ہے بنیادی طور پر، تو یہ ریڈر ڈائجسٹ سے آیا تھا۔
جی،
اور ریڈر ڈائجسٹ سے مراد یہ ہے کہ تمام مضامین، تمام موضوعات پر مضامین کا انتخاب۔ لیکن اردو ڈائجسٹ نے فکشن کا اچھا خاصا حصہ رکھا تھا۔
جی،
عالمی ڈائجسٹ میں ہم نے پورا کا پورا فکشن رکھا۔
ٹھیک،
یعنی وہ ایک طرح سے ہی کہا جا سکتا ہے کہ فکشن ڈائجسٹ،
پہلا فکشن ڈائجسٹ کہہ سکتے ہیں مکمل طور،
پہلا فکشن ڈائجسٹ۔ تو وہ مقبول ہوا، اور اس کی مقبولیت میں ظاہر ہے کہ اس کی کہانیوں کا اور اس میں جو میٹر چھپ رہا تھا اس کا حصہ ہوگا۔ اس میں سب سے زیادہ جو مقبول رائٹر تھے وہ تھے حضرت بیضاد لکھنوی۔
جی،
بیضاد صاحب، انہیں کچھ دیوملائی قسم کی اور کچھ لکھنؤ کی یادداشتوں پر کچھ واقعات لکھے۔ हकीम बुड्ढन, याद होगा आपको
जी,
और काली माई, काला इलम, अज्ञा बेताल, इस किस्म की कहानियां बड़ी मकबूल हुई। और वो बहदाद साहब का ही काम था कि वो उन्होंने उर्दू में पहली बार देवमालाई कहानियों का आगाज किया
और सिलसिलेवार लिखी कहानी,
सिलसिलेवार लिखी जनाब, और खूब लिखी
जी।
वो खैर तफसील की तलब है बात। फिर ये हुआ कि आलमी डाइजेस्ट से जब मैंने अलीहदगी इख्तियार की तो अपना एक डाइजेस्ट निकाला जिसका नाम बहुत लोगों से मिलकर सबरंग तय हुआ। सबरंग में शुरू में हमने ये कोशिश की कि उर्दू डाइजेस्ट का रंग दिया जाए
जी,
लेकिन वो दो महीने तक उसमें कोई खास ही कामयाबी नहीं हुई। फिर हमने उसे मुकम्मल फिक्शन डाइजेस्ट में बदल दिया। नतीजा ये हुआ कि पहला इशू जो हमने 5,000 छापा था वो एक साल में 20,000 की तादाद पर पहुंच गया,
माशाल्लाह।
हाँ, और दूसरे साल 42,000, और इस तरीके से तेजी से बढ़ती हुई है इशात 1.5 लाख से ऊपर गई। 1.5 लाख उर्दू में कोई पर्चा अब भी नहीं छपता।
तो सर्कुलेशन बढ़ी तो फिर आपने मुआवजा देना शुरू किया राइटर्स को या पहले शुमारे से?
मुआवजा तो हमने आलमी डाइजेस्ट से देना शुरू कर दिया था।
अच्छा,
लेकिन अब ये कि मुआवजा बढ़ता गया जाहिर है लोगों का, और वो उनकी दिलचस्पी हुई चूंकि राइटर्स को मुआवजा देने का रिवाज तो उर्दू में था ही नहीं
जी,
और अब भी अदबी पर्चों में तो बिल्कुल नहीं है,
बिल्कुल भी नहीं है, बल्कि किताब भी लिखे तो कुछ नहीं मिलता।
किताब भी आपको तो अंदाजा बारह, तो वो मुआवजा हमने दिया, तराजिम जो कराए उनका मुआवजा दिया, ओरिजिनल जो चीजें लिखवाई गई, ओरिजिनल बिलउमूम जो है वो किस्तें होती थी
जी,
कहानियां ओरिजिनल नहीं होती थी,
कहानियां
हम उर्दू अदबी रसाइल में जो अफसाने छपते थे उन्हें हम डाइजेस्ट करते थे।
अच्छा,
ये हमने एक सबरंग में एक नया सिलसिला शुरू किया था उर्दू अदब का इंतखाब।
रीडर्स डाइजेस्ट भी यही करता है कि वो भी बहुत से तलखीस करता है और अपनी मर्जी से यानी इंतखाब करके उनको अपने शुमारे उन रिसाले में छापता है, लेकिन ये आपके बारे में कहा जाता है कि आपने मंटो और कृष्ण चंद्र की कहानी भी छापी तो उसे एडिट किया, तो ये दुरुस्त बात है?
हाँ, इसकी कदर तो दुरुस्त है, लेकिन ये कि वो एडिट ऐसी ये नहीं होता था कि कहानी कोई बदल दी गई
जी,
तो यानी ये कि जितना मुमकिन था, जितना हो यानी मुनासिब हो सकता था उतनी तब्दीली तो की, उनवानात बदले, कासमी साहब इस पर नाराज भी हो गए थे।
अच्छा,
कि भाई उनवान न बदले, क्योंकि जो लोग रिसर्च कर रहे हैं हमारी कहानियों पर तो वो एक एक कहानी के दो दो उनवानात होंगे तो उन्हें कंफ्यूजन होगा,
बिल्कुल ठीक,
ये इसलिए हमने उनवानात वही रहने शुरू कर दिए। कृष्ण चंद्र साहब से मेरी बड़ी दोस्ती थी।
अच्छा,
तो वो मैंने 2-3 कहानियों पर कुछ उनसे मशवरा करके बदला तो वो मान गया, बहुत खुश भी हुए।
अच्छा, तो आपने शौकत सिद्दीकी, नैयर मसूद, असद मोहम्मद खान, मुझे बहुत से नाम याद भी नहीं आ रहे, जाहिर है आप जानते हैं, लेकिन यानी सारे बड़े अदीब हैं जिन्हें आपने छापा, उर्दू अदब, इलाकाई अदब, आलमी अदब, तो ये कैसे मुमकिन हुआ? आप खुद इंतखाब करते थे या टीम अच्छी बन गई थी?
नहीं, टीम थी पूरी
जी,
जो इंतखाब करके यानी बताती थी। असल में हमने एक और काम किया था
जी,
जो शायद कहीं और नहीं होता। हमारी जो टीम थी, हमने कोई इंतखाब करता था किसी कहानी का तो हम उस टीम के सामने रख देते थे और उनसे ये कहते थे कि इस पर राय आप लफ्जों में न दें बल्कि आदाद में दें।
अच्छा,
यानी 100 नंबर एक कहानी के हैं, आला दर्जे की कहानी के
जी,
तो आप इसे 50 देना चाहते हैं, 60 देना चाहते हैं, 70 देना चाहते हैं,
ठीक।
इस तरह से कोई 6-7 लोगों को पढ़वा कर मुख्तलिफ लोगों से, यानी उसमें क्लर्क भी होते थे, उसमें पढ़े लिखे लोग भी होते थे, तो उनसे पढ़वा कर एक राय हमारे पास आ जाती थी आदाद में, और हम 50 से ऊपर की कहानी शाय कर देते थे।
अच्छा, मैं यार अच्छा नहीं तरी
जी।
तो फिर जी मैं ये कह रहा हूँ, फिर सबरंग बंद कैसे हुआ जब इतना अच्छा म्यार था, इतनी सर्कुलेशन उसकी हो गई थी, रिकॉर्ड तोड़ रहा था और कोई सामने उसके खड़ा नहीं हो पा रहा था परिचय, तो फिर क्या क्या आपको खदशा हुआ कि उसका मेयार आप बरकरार नहीं रख पा रहे, या आपको उतना यानी लोग तावुन नहीं कर रहे थे, या कुछ पैसे का मसला हो गया, क्या फिर वजह बनी?
सच्ची बात यह है कि सबरंग मेयार से बड़ा था और मेयार ही ने उसे बंद कराया। मसला ये हुआ कि वो फिर रेगुलर होता गया, क्योंकि हमने जो उसमें कहानियां शुरू की थी वो हमें दस्तयाब नहीं होती थी, इतनी अच्छी कहानियां हर महीने, तो वो हम लिखवाते थे लोगों से, उस पर तसी करते थे, बहुत काम होता था। तो पर्चा आने लगा 6 महीने में, साल में, तो 2 साल में आने लगा, तो वो नुकसानदेह काम था
जी।
नतीजा ये कि वो बहुत दास्तान बहुत तफसील तलब और दुख भरी है, लिहाजा उसे छोड़ दें।
ठीक है, अच्छा, तो अब एक बात ये कि आपने सिलसिलेवार कहानी बाजीगर लिखी जो लाखों लोगों ने पढ़ी और अब किताबी सूरत में 7 हिस्सों में दस्तयाब है, लेकिन सबरंग के आखिरी शुमारे तक वो ख़त्म नहीं हुई थी, तो आपके चाहने वाले उसका इंतजार कर रहे हैं, आखिरी किस्त का
मैं लिख रहा हूँ,
लिख रहे हैं
वो मैं, हाँ, 12 साल के बाद मैंने बाजीगर का एंड लिखना शुरू किया है।
अच्छा,
उसकी वजह यह है कि लाहौर में कोई साहब उसको सीरियलाइज करना चाहते हैं टीवी के लिए।
अच्छा,
तो उनका तकाजा है कि इसका अंजाम लिखा जाए।
अच्छा,
तो वो मैं कर रहा हूँ और उम्मीद है कि जल्दी मुमकिन हो जाएगा।
सर ये हम मैंने आज ना बहुत से ये लोगों ने फेसबुक पे तबसरे किए जब मैंने बताया कि आज हम इस बारे में बात करेंगे, तो एक नदीम अफजल साहब ने सबरंग की बहुत तारीफ की, आपको दराजी उम्र की दुआ दी और लिखा है कि उनकी ख्वाहिश है नदीम अफजल की वो मरने से पहले बाजीगर की आखिरी किस्त पढ़ लें। अंदाजा लगाएं सर कितना आपसे लोग मोहब्बत करते हैं और कैसे इंतजार कर रहे हैं।
उनकी उम्र बहुत दराज होगी इंशाल्लाह, क्योंकि बाजीगर इतनी जल्दी फाइनल नहीं होगी
जी। तो फिर अब डाइजेस्ट,
उसकी वजह यह है कि मैंने कोई 12 साल के बाद तो फिर लिखना शुरू किया
जी,
तो वो फिर मुझे पूरा पढ़ना पड़ा,
कुछ
34,000 सफहात थे
जी,
तो वो उसमें यानी ये कि कोशिश है कि जल्द से जल्द हो जाए।
ठीक है,
लेकिन देर लग रही है सुस्त रफ्तारी से, मगर मैं लिख रहा हूँ मुसलसल।
अच्छा, ये बहुत अच्छी बात है। एक आखिरी बात ये शकील साहब, आपकी एक कुछ मुख्तसर सी सरगुजश्त महनामा सरगुजश्त में छपी थी, मुझे याद है वो, तो आपने खुद नहीं सोचा इस बारे में कि आप अपनी बायोग्राफी लिखें, क्योंकि वो बहुत बेशुमार लोग उसका उसे पढ़ेंगे और बहुत उसे यानी जानना चाहते होंगे आपके बारे में, यानी हमने तो बहुत मुख्तसर से गुफ्तगु की है, लोग आपसे तवील आपके बारे में ज़्यादा जानना चाहते हैं, तो आपने इस बारे में नहीं इरादा किया?
हाँ, यदि ये कि लोगों ने कहा भी, एक्सप्रेस वालों ने कहा कि भाई लिखें आप
जी,
लेकिन ये सिलसिला ख़त्म हो बाजीगर का।
अच्छा,
तो फिर मैं उस पर हाँ जरूर लिखूंगा, ये तय है।
ठीक है,
क्योंकि रईस अमरोबी साहब के यहाँ इतने लोगों से मुलाकात होती थी, इतने
जी
बड़े लोगों से, कि वो लिखना चाहिए, मेरा ख्याल है वो वाकया
जी। ठीक है शकील साहब, आप बहुत भरपूर आपने ज़िंदगी गुजारी और बहुत कामयाबियां समेटी और हमारे तो आप उस्ताद हैं, बहुत शुक्रिया, बहुत मुख्तसर गुफ्तगू रही, लेकिन किसी और मौके पर इंशाल्लाह आपसे तवील गुफ्तगू करेंगे और बहुत से लोग आपके बारे में जानना चाहते हैं, बहुत शुक्रिया, और मैं ऐसे अपने खुशनसीबी समझता हूँ कि आपसे गुफ्तगू हुई है
हमें। बहुत शुक्रिया आपका
शकील आदिल साहब, हमसे बात कर रहे थे। अब हम बात करेंगे डाइजेस्टों के एक बहुत मशहूर राइटर और बहुत सीनियर राइटर हैं हमारे, महमूद अहमद मोदी साहब, जिनकी कहानियाँ आपने ज़रूर पढ़ी होंगी, सस्पेंस और डाइजेस्ट, और उसके अलावा भी बहुत से इदारों में के लिए डाइजेस्टों के लिए लिखते रहे हैं। मोदी साहब बहुत शुक्रिया ज्वाइन करने के लिए। शायद आप बहुत कम उम्र में ही कहानियाँ लिखने लगे थे, लेकिन डाइजेस्टों में लिखने का आगाज़ कैसे और कब किया?
मुबशिर साहब, ये शायद बहुत से लोगों को यकीन ना आए, लेकिन लिखने का आगाज एक्चुअली जो डाइजेस्टों की के मिजाज की चीज़ें लिखने का आगाज़ जो था, वो मेरा ख्याल है मैं 6ठी जमात में था, तो बैक बेंचर की तरह बैठता था मैं पीछे खुद जाकर, और वहाँ बैठ बैठ कर मैंने चुपके चुपके बीच में क्लास के बीच में एक नावल लिखा।
अच्छा,
तो वो नावल मैंने महराज रसूल साहब, जिन्होंने बाद में 4 डाइजेस्ट निकाले, जासूसी डाइजेस्ट, सस्पेंस, पाकीज़ा और सरगुज़श्त,
दिलकश
उनके
भी।
वालिद साहब थे, दिलकश तो बहुत बाद में।
अच्छा,
उनके वालिद साहब थे अब्दुल गफ्फार शेख साहब, वो निकालते थे सुराग रसा और नफ्सियात, उनको मैंने भेज दिया वो नावल, और बड़े यानी मासूमियत से उसमें लिखा कि जनाब बस सिर्फ उसे छाप दीजिएगा, मुझे पैसे वैसे नहीं चाहिए। तो उन्होंने मुझे पोस्ट कार्ड पर जवाब लिखा कि भाई ये नावल तो हम जरूर छापेंगे और आपको पैसे भी देंगे, लेकिन ये थोड़ी सी इसकी लेंथ कम है, मिनिमम 1 रुपए का नावल छापते हैं, तो आप इसके जरा 15-20 सफ़े बढ़ा दीजिए।
अच्छा,
तो वो 15-20 सफ़े बढ़ाने की नौबत कभी नहीं आ सकी, वो रुल गया मुसवदा इधर उधर कहीं गुम हो गया।
अच्छा।
तो वो फिर हमें अदीब बनने का शौक हो गया, फिर मैंने नक़ूश में पहला अफसाना लिखा, उस वक्त हम मेरा ख्याल मैट्रिक में थे और मसें भी नहीं भीगी थी, फिर मसें भी बीग गई नुचड़ भी गई, फिर हम गए लाहौर।
अच्छा।
तो उनसे मिले तुफैल साहब से, तो वो बड़े उनको उस अफसाने का हवाला दिया मैंने, कहा लिखा था हमने, तो बड़े खुश हुए, खैर बिठाया, चाय वाय पिला के जब उठने लगे तो दरवाजे तक आकर कंधे पे हाथ रख के बोले, बेटा अब तो बता दो वो अफसाना कहाँ से चुराया था। तो वो उनको यकीन ही नहीं था कि इतना छोटा लड़का लिख सकता है। तो हम पहले तो अदीब बनने के चक्कर में थे, लेकिन खैर फिर वो डाइजेस्टों का दौर आ गया, उसमें लिखना शुरू किया, मेरा हिसाब से खत किताब से रब्ता हुआ, फिर हम कराची आ गए, फिर तो उनसे पर्सनली भी रबते रहे और फिर ये सिलसिला शुरू हो गया। पहले शौक था मतलब लिखना, लेकिन बाद में रफ्ता रफ्ता वही पेशा बन गया।
अच्छा, मैं मुझे ये बात मालूम है कि एक ज़माने में, बल्कि बहुत सालों तक आप ये रिकॉर्ड रखते रहे कि यूरोप अमेरिका में कौन कौन से मैगजीन्स निकल रहे हैं, मिस्ट्री मैगजीन, उनमें कौन कौन सी कहानियाँ छपी हैं, पाकिस्तान के कौन कौन से डाइजेस्ट में तर्जुमा हुई हैं, तो ये कैसे करते थे? तो बड़ा मुश्किल काम है, या ये कोई आपको असाइनमेंट दिया हुआ था मेरा हिसाब ने?
नहीं नहीं, वो असल में जाहिर है वो तलब और रसद का सिलसिला है कि डाइजेस्टों में चूंकि डिमांड हो गई थी तर्जमानियों की भी और हर चीज की, तो हम चंद लोग ऐसे थे, चंद राइटर्स, उनमें अजहर कलीम थे, शीमुन जमील साहब थे, कि जिनको साथ अंग्रेजी का मैटर जमा करने का भी शौक हो गया।
अच्छा।
तो हम लोग सब खबर रखते थे, अब तक ये भी खबर रखते थे कि किसके पास कौन सा नॉवल आ गया है, कहीं वो पहले ना कर दे हमसे। सॉरी। तो हम लोग उस वक्त मुकाबला भी था, तो वो बड़ा मजा आता था, जवानी भी थी, तो एक ऐसी सेहतमंद फजा थी मुकाबले की कि दिन रात काम करने में भी थकते नहीं थे।
और एक दफा आपने बताया था कि आप वो जागने की गोलियां खाते थे, लोग सोने की गोलियां खाते हैं, आप जागने की गोलियां खा के
जी वो जल्द से जल्द करने के लिए, कि मोटा सा 200-250 सफ़े का नॉवल है, पता चल गया यार ये फलां के पास भी आ गया है, तो हमने रातों रात उसको 3 दिन में 3 रात में करके दे देता है ताकि उनसे पहले छप जाए। तो इस तरह का फिर वो सर्विसेज थी यहाँ अमेरिका में, उस वक्त तो खैर फॉरेन एक्सचेंज का भी बड़ा मसला होता था भेजने का, तो बाज लोगों ने यहाँ इदारे बनाए हुए थे कि वो आपको मैगजीन पुराने तलाश करके देते थे, $1 का मैगजीन है तो वो आपको $4 में देते थे।
अच्छा।
$3 यानी तलाश करने गए।
अच्छा।
तो हमने उनसे भी मंगा मंगा कर जमा किए रिसाले, और हमारे काम भी बहुत आया सर, हमने जाहिर उससे भी रोजी रोटी भी बहुत कमाई, तो इस तरह चलता था सिलसिला। वो बड़ा अच्छा एक दौर था, 12-15 कम से कम डाइजेस्ट थे, कोई थोड़ा ज्यादा अच्छा छपता था, कोई ज्यादा सर्कुलेशन थी किसी की उससे कम थी, लेकिन बहरहाल सब चल रहे थे
जी।
सब पढ़े जाते थे, सब अपने लिखने वालों को मुआवजा देते थे
जी।
तो एक बड़ी माहौल में वो थी।
अच्छा, मैंने वैलरी क्वीन मिस्ट्री मैगजीन वगैरह यहाँ अमेरिका में देखे, वो आज भी छप रहे हैं, मुझे नहीं पता कि पाकिस्तान में उन्हें कोई इस तरह मंगाता है और ऐसी अब कोई भाग ऐसी कोई दौड़ लगी हुई है लोगों की। अच्छा, एक 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 राज आज खोल दें आप मुझसे गुफ्तगू करते हुए, कि आप कई नामों से कहानियां लिखते रहे और डाइजेस्टों में छपने वाले बहुत से नाम जाली थे या उन लोगों के थे जिन्होंने जिंदगी में कोई कहानी नहीं लिखी?
जी हाँ, वो ऐसा था कि असल में चूंकि हम प्रोफेशनली लिखने लगे थे
जी,
तो जाहिर है वो ज्यादा लिखना पड़ता था फिर उसके लिए, क्योंकि हमारा गुजर औकात ही इसी पर हो गई थी। तो ज्यादा लिखने का मकसद ये, आप एक डाइजेस्ट में आपकी 6 कहानियां तो या 8 कहानियां तो नहीं लग सकती एट ए टाइम आप ही के नाम से, 8 जगह तो महमूद अहमद मोदी नहीं लिखा हुआ हो सकता। तो ये एक जरूरत भी थी। तो उसमें बाज़ोकात कोई इदारे का मुलाजिम है उसका भी नाम आ गया, कोई हमारा दोस्त है उसका भी नाम आ गया, कभी बीवी बच्चों का भी आ गया, किसी और का आ गया, फरमाइशी प्रोग्राम के तहत भी किसी का नाम आ गया, तो इस तरह वो कई नाम हो जाते थे।
एक बार मैं हुसैन भट्ट साहब के साथ बैठा था और एक साहब आए जिन्होंने अपना नाम बताया, मैं तो उनके बिल्कुल मैंने कहा मैं तो आपको गर्विदा हूँ, मैं आपकी कहानियाँ बहुत शौक से पढ़ता हूँ, उनके हाथ वाथ चूमे, वो घबराए और फिर चले गए। तो मुझे हुसैन भट्ट साहब ने बताया कि इन्होंने जिंदगी में कभी कोई कहानी नहीं लिखी, बल्कि पढ़ी भी नहीं है, ये तो मोदी साहब लिखते हैं। तो फिर मैं बहुत हैरान हुआ कि ऐसा भी होता है। अच्छा,
अरे हमारे साथ तो ऐसा भी हुआ है कि एक साहब खुद महमूद अहमद मोदी बनकर دیہاتی علاقوں میں کافی لوگوں سے ملتے رہے اور بڑی ان کی خاطر تواضع ہوتی رہی.
ماشاءاللہ.
کہنے لگے بھائی, ہاں انہوں خود مجھے بتا رہے ہیں بڑے فخر سے کہ میں وہاں محمود مودی بن کے ملا اور ایک امام مسجد بھی آپ کے پڑھنے والے تھے اور ان کی بیٹی بھی پڑھنے والی تھی. تو کہہ رہے ہیں وہ ان کو سائیکل پہ بٹھا کے ملانے لائے مجھ سے. میں نے کہا یہ تو تم نے بڑی زیادتی کی ہے, تم محمود احمد مودی ہی بن گئے. چلو ہم ناموں سے تو لکھتے ہی تھے
جی,
لیکن کم سے کم بنے ہو تو نہیں خود.
یہ تو کہانی ہے اس کے بڑی. اچھا, اب آپ اخبار جہاں میں کام کر رہے ہیں, یعنی ڈائجسٹروں سے تعلق آپ کا کیا ختم ہو گیا ہے, اور یہ جو ڈائجسٹ انڈسٹری اب زوال کا شکار ہے, اس کے کیا آپ کے خیال میں اسباب؟
بڑی اصل میں یہ تو کافی بڑا موضوع ہے. ایک بڑی وجہ تو یہ ہے کہ دیکھیے ڈائجسٹ جن لوگوں نے نکالے تھے, جیسے آپ کی شکیل عادل دادا صاحب سے بات ہو رہی تھی, تو یہ وہ لوگ تھے جو واقعی خود رائٹر بھی تھے, ڈائجسٹ کے آدمی بھی تھے اور اس فیلڈ کو سمجھتے بھی تھے اور رائٹرز کی قدر بھی تھی ان کو دوسرے رائٹرز کی
جی.
اور یہ سب مطلب صحیح معنوں میں پروفیشنل لوگ تھے. تو یہ اب وہ ہوا, وہ بیچارے وقت کے ساتھ ساتھ ظاہر ہے, جیسے شکیل صاحب اب تقریباً کنارہ کش ہو گئے, معراج صاحب جو ہیں جن کے چار میگزین تھے ان کا انتقال ہو چکا ہے ابھی ریسنٹلی, اور 10-12 سال سے وہ بالکل انویلڈ تھے
جی,
اور بیڈ ریڈن تھے وہ بالکل. تو ان کی جگہ اب ظاہر اوروں نے ادارے سنبھالے. شکیل صاحب کا تو خیر ختم ہی ہو گیا سب رنگ
جی,
تو لیکن دوسرے جو چل رہے ہیں وہ دوسرے لوگوں نے سنبھال لیا, جن کا جو جن کو اس فیلڈ کی نہ تو زیادہ سمجھ ہے کوئی نہ ان کو دلچسپی, انہوں نے صرف ایک کاروبار کے طور پہ اس کو ٹیک اوور کر لیا. تو اس میں ظاہر ہے پھر وہ بات نہیں رہتی. پھر پرنٹ میڈیا آپ کو پتا ہے اب ویسے بھی نیچے جا رہا ہے, دیگر اتنے وسائل ہو گئے ہیں پڑھنے کے لوگوں کے پاس کہ ظاہر,
لیکن لوگ کہانی تو آج بھی پڑھنا چاہتے ہیں. میں دیکھتا ہوں لوگوں کے, لوگ ابھی بھی کہانی پڑھنا چاہتے ہیں, لیکن اگر کہانی دستیاب نہیں ہے اور اچھا معیاری مواد نہیں دستیاب تو پھر کیا کریں لوگ؟
جی ہاں جی ہاں, یہ اس میں یہی ہوا نا کہ کچھ رائٹرز انتقال ہو گیا بےچارے, اس دنیا سے چلے گئے
جی,
کچھ نے لکھنا چھوڑ دیا. تو کچھ یہ ہے کہ جو لوگ چھاپ رہے ہیں میگزینز ان کو کہانی کی یا اس کی قدر اور پہچان نہیں رہی.
صحیح.
تو ظاہر ہے ان سب فیکٹرز نے وہ رول پلے کیا ہے.
سر بہت شکریہ ہمیں وقت دینے کے لیے, بہت خوشی ہوئی آپ سے بات کر کے. کسی اور دن زیادہ دیر آپ سے بات کریں گے اور بہت سی باتیں تشنا رہ گئی ہیں.
تھینک
یو ویری مچ. ہمیں پرویز بلگرامی صاحب نے جوائن کر لیا ہے جو جاسوسی ڈائجسٹ پبلیکیشن سے ان کا تعلق ہے, سرگزشت کے ایڈیٹر ہیں. بلگرامی صاحب بہت شکریہ. ابھی مودی صاحب سے بات ہو رہی تھی اور انہوں نے کہا کہ ماضی کے کئی بڑے نام ڈائجسٹوں کے کئی بڑے رائٹر انتقال کر گئے ہیں, کئی نے لکھنا چھوڑ دیا ہے اور سوشل میڈیا انٹرنیٹ نے بھی مطالعہ کرنے والوں کی تعداد کم کر دی ہے. تو ان حالات میں آپ کیسے ڈائجسٹ چھاپ رہے ہیں, ہر مہینے نیا مواد کیسے آ رہا ہے؟
یہ بات مودی صاحب نے بھی بالکل صحیح کہی
جی,
اور اس کے پہلے بھائی شکیل نے بھی جو باتیں کہی
جی,
وہ سب بھی اپنی جگہ اہمیت کا حامل ہے. ایک تو اس وقت حالات یہ ہے کہ اچھے لکھنے والے
جی
بالکل آٹے میں نمک کے برابر رہ گئے, اور جو نئے لوگ آ رہے ہیں وہ محنت سے بہت زیادہ جی چورا رہے ہیں, اور زیادہ تر لوگ وہ کوشش یہ کر رہے ہیں کہ میں شارٹ کٹ لکھتا چلا جاؤں.
صحیح.
اور اس کا ایک بہت برا اثر ڈائجسٹ پہ بھی آ رہا ہے, اس لیے کہ جن لوگوں نے بھائی شکیل کی عدالت میں نکلنے والے پرچوں کو پڑھا یا ہمارے جاسوسی اور سسپنس کے پرانے شمارے پڑھے, اس میں شامل ادیبوں کی کہانیاں پڑھی, ان کے لیے آج کے ادیب جو کچھ لکھ رہے ہیں وہ ان کی سمجھ سے باہر ہے. یہی وجہ ہے کہ بہت زیادہ کہانی کا معیار نیچے آتا چلا جا رہا.
تو پھر آپ کمپرومائز کرتے ہیں, پھر جب آپ کو ملتا ہے مواد نیا تو آپ کمپرومائز کرتے ہیں پھر کہ ٹھیک ہے اب کیا کریں, چھاپنا ہے 320 صفحے.
بہت زیادہ ان پر کام کرنے کی کوشش کرتے ہیں.
اچھا,
آپ یقین کریں کہ ایک ایک کہانی ایسی بھی ہوتی ہے جو 3 حصہ ہم لوگوں کو لکھنا پڑ رہا ہے, اور اس کی وجہ یہی کہ کم سے کم اتنا معیار نہ صحیح لیکن کچھ تو معیاری کہانیاں آ جائیں
جی.
ویسے کچھ نئے رائٹر اچھا لکھنے کی کوشش کر رہے ہیں جن کے ہم لوگ بھرپور حوصلہ افزائی کر رہے ہیں. لیکن ایک بات اور سب سے اہم بات نظر یہ آ رہی ہے کہ مرد رائٹروں سے زیادہ خواتین رائٹر اچھا لکھنے کی کوشش کر رہی ہیں.
उनके डाइजेस्ट भी अभी तक बिक रहे हैं जरा बेहतर मेरा ख्याल है
जी।
अच्छा, एक वक्त था कि जब ये उर्दू डाइजेस्ट तो खैर अभी भी निकल रहा है और सैयारा, लेकिन उनके अलावा सब रंग, सस्पेंस, जासूसी, सच्ची कहानियां, नए उफक, नया रुख, मिस्ट्री मैगजीन, एडवेंचर, ये सब छप रहे थे। फिर जमाल अहसानी ने रासदार, शमीम नवेद ने जुर्म सज़ा, इस नाम से नए डाइजेस्ट निकाले। इतनी रीडरशिप कहाँ से आ जाती थी? सारे डाइजेस्ट छपते थे और बिक भी जाते थे।
उसकी एक वजह तो यही थी कि उस वक्त तो वक्त गुजारी के लिए एक ही जरिया था कि या तो वो रेडियो सुने और या फिर वो कहानियां पढ़े, और जिनको एक बार चस्का पड़ गया कहानी पढ़ने का, वो यूं भी देखा जाता था कि लोग चांद की रोशनी में बैठ के कहानियां पढ़ा करते थे, डाइजेस्ट पढ़ा करते थे। उसकी वाहिद वजह यही थी कि और वो इंटरटेनमेंट का जरिया नहीं था
जी।
अब वो जो है लोग वक्त गुजारी के लिए बहुत सारे दीगर जराए पे वो मुंतकिल हो रहे हैं, उनका शौक
जी। यानी हम ये कह सकते हैं कि डाइजेस्टों ने मुताले के रुझान को बहुत फरोग दिया, और अब वो डाइजेस्टों की इंडस्ट्री का जवाल होने से रीडरशिप कम हुई है ओवरऑल हर जगह पे।
जी हाँ, ये तो मानना पड़ेगा कि जो लोगों की दिलचस्पी तकसीम होने की वजह से डाइजेस्टों पे असर पड़ा। अच्छा, ये तो मान के ही चलना होगा।
आपने सच्ची कहानियां में भी उनसे भी आप मुंसलिक रहे और अब सरगुजश्त हैं, तो ये दोनों यानी दूसरे डाइजेस्टों के मुकाबले में जरा मुनफरिद हैं कि इनमें कोशिश करते हैं फिक्शन ना हो बल्कि जो हकाइक हैं वो बयान किए जाएं, चाहे कहानी की सूरत में हो। तो लेकिन आपको कोई और इनमें कोई फर्क महसूस हुआ सच्ची कहानियां में और सरगुजश्त में, या और ये इनमें से कौन किसको देख के निकाला गया था?
दोनों में बहुत ज्यादा फर्क रहा। सच्ची कहानियां में बिल्कुल रॉ हैंड लिखा करते थे, और ऐसी कहानियां आया करती थी जो बस यूं समझ लें कि उसने जिंदगी में पहली बार लिखा, लेकिन वो खुद उसकी कहानियां होती थी
जी।
और उसको फिर हम लोग सब बैठकर, जिसमें मैं हुआ और सलीम फारूकी हुए हमारे साथ हुआ करते थे, मुस्तफा हाशमी हुआ करते थे, सीमा गजर हुआ करती थी, मोहम्मद अली सैयद हुआ करते थे, सब के सब बैठ के उन कहानियों को दोबारा से लिखते थे 100%
सही,
और उसमें फिर उसी बात को बिल्कुल नए अंदाज में, फिक्शन के अंदाज में उसको पेश करते थे। ये सच्ची कहानियां का अंदाज था
जी।
और सरगुजश्त में जो है तो एक खास नुक्ता नजर को रख के चलना पड़ता है कि इल्मियत के ऊपर इसमें ज्यादा जोर दिया जाता है।
ठीक, आपने खुद भी दर्जनों नॉवेल लिखे हैं, तो आपका लिखने का सिलसिला जारी है या एडिटरशिप ने मुतासिर किया है?
लिखने का सिलसिला जब तक मैं सच्ची कहानियां में रहा तो बहुत तेजी से लिखता रहा
जी।
लेकिन सरगुजश्त में जब वो तकरीबन 11 साल पहले आया
जी,
तो वो जो है सिलसिला बहुत ही मुख्तसर होकर रह गया, यानी 6 महीने 7 महीने में एक आध कहानी लिख ली तो लिख दी
जी।
नॉवेल तो बिल्कुल ही छूट चुका है, और उसकी बड़ी वजह यह है कि इसमें जो कहानियां आ रही है उसको मयार तक लाने के लिए वो पूरी तरह से एग्जॉस्ट हो जाता हूँ।
ठीक, बिलग्रामी साहब बहुत शुक्रिया वक्त देने के लिए, बहुत आपसे अच्छी गुफ्तगू रही, आपसे किसी और दिन आपकी कहानियों पर गुफ्तगू करेंगे, इस वक्त देने के लिए शुक्रिया। हम अभी यहाँ पे एक मुख्तसर सा ब्रेक लेंगे और उस ब्रेक के बाद वापस आके इसी मौजू पर मजीद बात करेंगे, मजीद राइटर से गुफ्तगू करेंगे।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराहे राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
ویلکم بیک دوستو. ہم بات کر رہے تھے پرویز بلگرامی صاحب سے, ان سے پہلے ہم نے شکیل عادل زادہ صاحب اور محمود احمد مودی صاحب سے گفتگو کی تھی. اب ہمیں جوائن کر لیا ہے مشتاق قریشی صاحب نے. سر بہت شکریہ ہمیں جوائن کرنے کے لیے. ڈائجسٹروں پر ہم گفتگو کر رہے ہیں, ان کے سنہری دور پہ بات کر رہے ہیں, اور یہ بھی ذکر آیا کہ بہت سے رائٹرز اب کچھ تو بڑے نام انتقال کر گئے ہیں اور کچھ لوگوں نے لکھنا چھوڑ دیا ہے, اور ویسی ریڈرشپ بھی نہیں رہی. آپ نے تو سبرنگ اور جاسوسی کے ڈائجسٹ پبلیکیشنز کے ڈائجسٹوں کی جب عروج تھا اس وقت, بلکہ تقریبا مونوپلی تھی, تو آپ نے نیا افق اور نیا رخ جو تھے وہ کیسے سروائیو کرتے رہے؟ آپ نے اس وقت نکالا, کیسے مقبول ہوئے یہ ڈائجسٹ؟
بات یہ ہے کہ میں سبرنگ کے ساتھ بھی شامل رہا, جاسوسی سسپنس کے ساتھ بھی شامل رہا,
جی.
اور جب ابن صفی صاحب نے دیکھا کہ بھائی یہ تو اپنا لوشیدہ کر رہے ہیں اور مجھے بیوقوف بنا رہے, تو انہوں نے کہا بیوقوف ہو, اپنے آپ کیوں نہیں نکال لیتے؟ 76 کی بات ہے, تو میں نے کہا کہ صاحب میں نکالوں گا لیکن میں آپ کا نام استعمال کروں گا. انہوں نے کہا کیا مطلب؟ میں نے کہا میں ابن صفی میگزین نکالوں گا. تو وہ ہنسنے لگے, میں کہنا کہ ایسا کیسے ممکن ہے؟ میں کہ بائک شین میگزین ہو سکتا ہے, الفر اچکاک میگزین ہو سکتا ہے, تو ہمارے کیوں نہیں ہو سکتا؟ انہوں نے کہا ہمارا کردار کھاؤ گے. میں نے کہا نقصان ہی ہوگا نا, ٹھیک ہے. تو انہوں نے اجازت دے دی, ہم نے اشتہار دیے سب دوستوں کو, جی. انہوں نے لگا دیے, یعنی ان کا یہ خیال تھا کہ بھی ہمارے معاملات میں دخل دیتا ہے, اچھا اس کو بھی اپنا پرچہ نکال کر معلوم ہو جائے گا. لیکن اللہ کا کرنا یہ ہوا کہ ہمارے پاس وسائل بھی نہیں تھے, ڈکلریشن بھی نہیں تھا, لیکن اللہ نے پہلے ہی پرچہ جو تھا ہمارے 28,000 سے 29,000 چھپوایا.
اچھا.
اور اس سے یہ ہوا کہ یہ جتنے بھی ہمارے دوست تھے وہ کانشیس ہو گئے اور وہ ہمارے خلاف ہو گئے. ہمیں دشواریاں تو آئیں,
جی,
لیکن یہ کہ اللہ کا شکر ہے, احسان ہے, ہم نے دیکھیے 43 سال ہو گئے, 43,
جی.
تو اس میں آج تک ہمارے کوئی ایک پرچے کا گیپ نہیں آیا, ایک مہینے کا گیپ نہیں آیا, جبکہ کراچی کے حالات بد سے بدتر بھی ہوئے, کرفیو بھی لگا,
جی.
اس کے باوجود پرچے اپنے وقت پر آئے, الحمدللہ, اللہ کا بڑا کرم تھا. یہ ابن صفی صاحب کی محبت تھی,
جی.
اور ان کے نام سے ہم نے شروع کیا تھا,
جی.
اور اللہ نے بڑا کرم کیا اور آج تک ہم اس کو چلا رہے ہیں, اور بلکہ ہم کو چلا رہا ہے یہ,
جی. تو پھر یہ ابن صفی میگزین جو تھا یہ نیا افق میں کیسے تبدیل ہوا پھر؟
اصل میں ڈکلیریشن تو ہمارے پاس نئے افق کا ہی تھا.
اچھا.
اس وقت آج بھی دیکھیں کہ ماشاء اللہ حکومت تھی, جی. اور البلاغ بھی جو تھا وہ, اور دوسرے جو رسالے تھے ان کے ڈکلیریشن بند ہو رہے تھے,
جی.
اور وہ نام بدل بدل کے چھاپ رہے تھے, اس سے ہم نے بھی فائدہ اٹھایا. ابن صفی میگزین جب لوگوں نے شکایت کی انفارمیشن ڈپارٹمنٹ میں, تو وہاں سے ہمیں نوٹس آیا کہ بھئی یہ آپ بند کر رہے ہیں, یہ غلط ہے, چلان کر دیا انہوں نے ہمارا. ہم نے جا کے وہ بجیا کے بھائی تھے عبد مقصود حمیدی,
جی ہاں,
ان سے ہم نے بات کی, انہوں نے کہا اچھا آپ ایسا کریں آپ اصلی نام سے نکالیں جو اس کا ڈکلیریشن ہے,
صحیح,
اس نام سے نہ نکالیں. ہم نے کہا ٹھیک ہے. انہوں نے ہمیں پھر ایک نئے ڈکلیریشن دے دیا اس کا, نئے فق کا, اس کے بعد سے وہ نئے فق ہی ہے.
تو آپ کے یہاں عمران سیریز بھی چھپتی تھی نیا رخ نیا افق میں, تو وہ ابن صفی کا ناول ہوتا تھا یا آپ دوسرے لکھنے والوں کی بھی عمران سیریز چھاپتے؟
نہیں, جب تک ابن صفی صاحب زندہ رہے, بلکہ 94 تک,
جی,
ابن صفی ہی کے ناول چھپے,
جی.
اور اس سے ہمیں یہ فائدہ ہوا کہ ابن صفی کو لوگ بھولے نہیں,
جی.
اور ابن صفی کا آج بھی یعنی پڑھنے والوں کی تعداد اس وقت سے زیادہ ہے. نوجوان نسل جنہوں نے ابن صفی کو دیکھا نہیں,
جی,
ابن صفی کو جانا نہیں, وہ اللہ کا شکر ہے, احسان ہے کہ ہماری کوشش سے,
جی,
بڑے لیڈرشپ ہے, ان کی سیل بھی ہے ہندوستان میں بھی. ہم نے 94 بند کیا تو 94 وہاں سے عارف اقبال صاحب نے,
جی,
چھاپنا شروع کیا اسے, اور الحمدللہ اس کے اوپر ہمارے جو ابن صفی صاحب کے صاحبزادے وہ ناراض بھی ہوئے,
جی,
کہ یہ غیر قانونی طور پر چھاپ رہے ہیں. لیکن میں نے اس کو یہ بہتر سمجھا کہ ابن صفی کو تو پڑھ رہے ہیں لوگ,
جی,
اردو کو تو پڑھ رہے ہیں, اس کے وجہ سے اردو پڑھنے والوں کا ایک بڑا طبقہ ہندوستان میں بھی پیدا ہوا,
جی,
جو اردو سے دیوناگری میں منتقل ہو چکا تھا,
جی.
لیکن یہ کہ ہمارے کوشش سے دیوناگری اردو میں تبدیل ہو گئی, اب بڑا حلقہ اور بڑے لکھنے والوں نے,
جی,
بڑے پڑھنے والوں نے, بڑے نقادوں نے اس کو سراہا, جب ان کی زندگی میں تو کبھی نہیں سراہا. ابھی عارف اقبال نے ایک زخیم پہ 1200 کی کتاب ابن صفی پہ چھاپی,
جی,
ہے,
جی,
جس میں بڑے بڑے نام اس میں شامل ہے. تو یہ وہی کوشش ہے میری اور عارف کی کہ ہم نے ابن صفی کو بھولنے نہیں دیا لوگوں کو, الحمدللہ. اچھا. اس میں ہم کامیاب رہے,
جی. قریشی صاحب آپ ابھی آنچل چھپ رہا ہے آپ کا پرچہ جو ہے؟
جی بالکل چھپ رہا ہے, آنچل کے ساتھ ایک اور پرچہ بھی ہے, حجاب,
اچھا تو یہ خواتین کے ڈائجسٹ آج کل زیادہ فروخت ہوتے ہیں بنسبت ان جو فکشن کے ڈائجسٹ پہلے چھپتے تھے, تو کیا خواتین زیادہ مطالعے کی شوقین ہیں؟
صحیح بات کر رہے ہیں, لیکن ہم نے ریڈرشپ پیدا کی ہے خواتین میں.
اچھا
اور آپ یہ دیکھیں کہ ہماری کوشش تھی ابن سبی کا جو اصل مسئلہ تھا فحاشی کے خلاف.
جی
تو آپ یہ دیکھیں کہ جب ڈائجسٹ شروع ہوئے شکیل صاحب نے ابن انشاء وہ جو انشاء ڈائجسٹ انشاء رسالہ تھا اس کو ڈائجسٹ بنایا, تو اس وقت بہزاد لکھنوی صاحب لکھ رہے تھے اور ایس ایم الیاس صاحب لکھ رہے تھے خوابزادہ.
جی
وہ انتہائی درجے کی ورگل وہ تھی اس میں.
اچھا
تو ہم نے پھر جب نئے فق نکالا تو سبھی صاحب نے کہا کہ بیٹا دیکھو تم میرے نام پہ بٹا مت لگانا.
جی
ہم نے کہا سر آپ کا وہ مشن ہمارے لیے مشل رہا انشاءاللہ اس پہ, اور الحمدللہ آج یہ دیکھیں کہ تمام در اس کے ہماری کوشش کامیاب ہوئی اور اب پڑھنے والے فحاشی کو فحاشی ہی کہتے ہیں.
اب
کس کا نہیں لیتے.
ٹھیک ہے آپ یہ بتائیں کہ ڈائجسٹروں نے بہت سے لوگوں کو مطالعے کی طرف راغب کیا تھا, تو اب وہ صورت کیوں نہیں ہے؟ یعنی ٹھیک ہے پرچے تو چھپ رہے ہیں لیکن ان کی سرکولیشن اب وہ نہیں رہی پہلے والی.
اس کے اندر کئی وجوہات ہیں نا.
جی
ایک تو یہ کہ ٹیلی ویژن اور انٹرنیٹ اس پہ کافی مداخلت ہو گئی. پہلے تو سب سے پہلے تو اس پہ آیا تھا وی سی آر نے کچھ کم کیا تھا, لیکن وی سی آر کو پھر لوگوں نے وہ کر دیا پیچھے. کہانیاں ہم نے دیکھے جو یورپی ادب ہے امریکن ادب ہے فرنچ ادب ہے اس کو ہم نے ترجمہ کیا. شکیل صاحب نے اس کی ابتدا کی تھی اور جاسوسی میں ہم نے پھر شروع کیا, پھر میں نے اس کو کیا. اور آج یہ دیکھیے نئے لکھنے والوں کی ہم نے ہمیشہ حوصلہ افزائی کی. سبھی صاحب کا یہی کہنا تھا کہ بھائی نئے لکھنے والے اگر پرانے لکھنے والے کتنا لکھیں گے.
ٹھیک
تو ہم نے ہمیشہ نئے لکھنے والوں کی حوصلہ افزائی کی اور ایک پوری ٹیم بنائی لکھنے والوں کی. الحمدللہ آج بھی لکھ رہے ہیں بہت سے لوگ. بہت سے لوگ فوت ہو گئے, بہت سے لوگوں کی مصروفیات تبدیل ہو گئی, لیکن الحمدللہ پرچے آ رہے ہیں.
بہت شکریہ قریش صاحب. جی جی وقت دینے کے لیے بہت شکریہ. بہت آپ سے اچھی مفید گفتگو رہی اور ہمیں یہ بھی معلوم ہوا کہ نئے افق میں آپ نے کیسا زبردست معیار برقرار رکھا اور اسے اس کا سروائیول ایسے بڑے پرچوں کی موجودگی میں کیسے ممکن بنایا. انشاءاللہ کسی اور موقع پہ آپ سے مزید اس بارے میں بات کریں گے.
میں آپ کا بھی شکریہ ادا کروں کہ آپ نے یاد رکھا.
اور اب ہم بات کریں گے جاسوسی ڈائجسٹ اور سرگزشت کے سابق ایڈیٹر بلکہ سرگزشت کے پہلے ایڈیٹر جناب سید انور فراز صاحب سے. انہوں نے میں جوائن کر لیا ہے. سر آپ ڈائجسٹوں کی الف لیلہ کے عنوان سے قسطوار آپ بیتی لکھ رہے ہیں, بہت دلچسپ ہے. اب یہاں تو مختصری گفتگو ہو سکتی ہے, بس آپ ہمیں ہمارے سامعین کو یہ بتائیں کہ ڈائجسٹوں کی دنیا میں آپ کیسے آئے اور پھر ان کے ان ڈائجسٹوں کے ایڈیٹر کیسے بنے.
جی بسم اللہ الرحمن الرحیم. یہ تو ایک حادثاتی طور پر تھا
جی
کہ میں حادثاتی طور کے اوپر میرے پرانے دوست تھے خان آصف جو کہ داستان ڈائجسٹ نکالا کرتے تھے.
جی
اور ان کا دفتر میرے گھر کے قریب تھا, میں وہاں بیٹھنے ہونے لگا اور اس طرح میری ڈائجسٹ سے اور ڈائجسٹ سے متعلق افراد سے شناسائی شروع ہوئی.
جی
اور پھر ایک وقت ایسا بھی آیا کہ پھر بالآخر 1983 میں میں نے جاسوسی ڈائجسٹ کا ادارہ جوائن کیا.
جی
اور وہاں پھر بڑھتے بڑھتے معاملات چلتے رہے اور تقریباً 21 سال کا عرصہ, اور اس دوران میں پھر ایک ڈائجسٹ کا اجرا سرگزشت کا
جی
وہ بھی میں نے ہی کیا, تو 21 سال گزر گئے وہاں.
تو آپ کی زیر ادارت جب سرگزشت نکلنا شروع ہوا تو خیر وہ منفرد بہت تھا, ہے ابھی تک, اور آپ نے بہت دلچسپ نمبر بھی نکالے, کنوارا نمبر, خودکشی نمبر, دوسری شادی نمبر. تو اتنا ان کا مواد جی تلاش کرنا اور لکھنے والوں سے لکھوانا یہ کیسا, کتنا عجیب اور مشکل کام تھا؟
ہاں یہ خاصا مشکل تھا. دراصل جب سرگزشت کا اجرا ہوا تو ایک نیا بحران یہ ہوا کہ لکھنے والے تو گنے چنے ہی تھے نا تمام
جی
افراد
جی.
اب نئے افراد لکھنے کے شعبے میں لانا ضروری تھے اور وہ بھی بعض خاص شعبوں سے
جی.
مثلا ہم نے علی سفیان آفاقی صاحب کو ارینج کیا کہ وہ فلم کے حوالے سے لکھے
جی.
سفر نامہ بھی وہ لکھتے تھے. پھر ساجد امجد وہ ادب سے تعلق رکھتے تھے اور خود بھی شاعر تھے, تو ان کو میں نے اس طرح متوجہ کیا کہ بھائی شاعروں کی بایوگرافی فکشنائز کر کے لکھی جائے. تو اس طرح لوگوں کو پھر جمع کیا. اس طرح سرگزشت کے حوالے سے ایک نئی ٹیم اکٹھا ہوئی جو کہ خالص فکشن نگاروں کی نہیں تھی
جی
بلکہ وہ فیکٹس کو فکشنائز کرتی تھی
جی. اچھا آپ نے طویل عرصہ معراج رسول صاحب کے ساتھ کام کیا اور انہوں نے بلا شبہ ڈائجسٹوں کا سب سے مستحکم ادارہ قائم کیا جو ظاہر ابھی تک قائم ہے اور ڈائجسٹ چھاپ رہا ہے، وہ کیسی شخصیت تھے اور کیا انہیں سبرنگ کے بند ہونے سے فائدہ ہوا تھا؟
نہیں، یہ نہیں کہہ سکتے ہم کہ انہیں سبرنگ کے بند ہونے سے فائدہ ہوا تھا۔ سبرنگ کے کو جو بھی نقصان پہنچا وہ تو ہمارے شکیل بھائی کی اپنی معیار پسندی کے تحت پہنچا، کہ وہ معیار پہ سمجھوتا نہیں کرتے تھے جس کی وجہ سے پرچہ پابندی سے نہ آ سکا۔ وہ ہاں، وہ تو یہ نہیں کہا جا سکتا کہ سسپینس کو فائدہ، سسپینس میں بنیادی میرا صاحب اور شکیل بھائی میں فرق صرف اتنا ہے کہ شکیل بھائی معیار پہ سمجھوتا نہیں کرتے، جبکہ معراج صاحب کاروباری نقطۂ نظر کو اولیت دیتے تھے اور ان کی اولیت اس سے ہوتی تھی کہ پرچہ پابندی سے صحیح تاریخ کو مارکیٹ میں آ جائے اور اگر کچھ کمزور میٹر بھی جا رہا ہے تو چلا جائے۔ اگر بہت اعلیٰ درجے کی کہانیاں نہیں بھی دستیاب ہیں تو بھی، لیکن ایک تواتر اور پابندی پہ وہ زور دیتے تھے
کاروباری
اصول کے تحت۔ ٹھیک ہے،
اچھا تو ڈائجسٹوں کے جو بالکل سنہری دور تھا، اچھا وقت تھا، تو اس وقت کیا معاوضہ دیا جاتا تھا رائٹرز کو، اچھے رائٹر کو اور نئے رائٹر کو؟ فی کہانی پیسے دیے جاتے تھے یا فی صفحہ پیسے دیے جاتے تھے؟
فی صفحہ کا زیادہ رواج تھا اور بعض رائٹر ایسے بھی تھے جن سے کوئی ایک ماہانہ طے تھا کہ بھائی اتنے پیسے، مثلا ابتدا کے اندر تو کچھ ماہانہ ہی طے ہوتا تھا۔ مثلا مجھے معلوم ہے کہ اسد رومانی صاحب جو تھے جب اس کی ابتدا ہوئی جاسوسی ڈائجسٹ کی تو 2-2.5 روپے صفحہ پہ آغاز ہوا تھا۔
اچھا، تو بہت ہی کم،
یہ بڑھنے لگا اور پھر تو ظاہر ہے کہ 500-600 اور بعض مصنفین کا معاوضہ 1,000 روپے صفحہ تک تھا۔
اچھا، لیکن 1,000 روپے تو آج کے دور میں اگر دیکھا جائے تو ویسے تو 1,000 روپے بہت ہیں ایک صفحے کے، لیکن ایک شخص نے اگر پورے مہینے میں 30 ہی صفحے لکھے ہیں تو 30,000 میں تو اب گھر نہیں چل سکتا لوگوں کا۔ اس زمانے میں تو میرا خیال ہے لوگوں کا گزارا ہو جاتا تھا،
اس زمانے میں چل جاتا تھا۔
جی
بھائی، پچھلے تقریباً 20-25 سال میں بہت زیادہ مہنگائی بڑھی ہے،
جی ہاں،
ڈالر مہنگا ہونے سے یا اللہ علم اور وجوہات سے، لیکن یہ کہ دیکھیں نا، اب ہماری تو اس وقت تنخواہ تو ہو، تم بھول گئے کیا مبشر؟
جی مجھے یاد ہے، مجھے
اپنی تنخواہ کا مہاجرا۔
اچھا،
کیا کہا تھا تم سے کہ بھائی کم ضرور ہے تنخواہ لیکن وقت پہ مل جائے،
یہ بات بالکل درست ہے، اور اب صاف ہی پریشان ہے انہیں تنخواہ وقت پہ نہیں ملتی۔ اچھا، میں نے 90 کی دہائی میں آپ کے ساتھ کام کیا، تو میں نے مطلب میری آبزرویشن ہے، ہو سکتا ہے غلط ہو، کیونکہ کئی رائٹرز جو تھے وہ لکھنے کے سوا کوئی کام نہیں کرتے تھے، یہ اچھی بات تھی، لیکن انہیں ہر مہینے اتنا زیادہ لکھنا پڑتا تھا کہ وہ معیار نہیں
لکھتے تھے، بہت لکھتے تھے۔ مثلاً احمد اقبال
جی،
محی الدین نواب
جی،
یہ لوگ تقریباً 100 صفحے ماہانہ لکھتے تھے۔
جی، تو پھر آپ کو کبھی لگتا تھا کہ وہ معیار برقرار نہیں رکھ پائے، یہ ریپیٹیشن ہو رہی ہے، کبھی محسوس کیا آپ نے ایسا؟
نہیں 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 نہیں، یہ بڑے مجھے اور بڑے پختہ لوگ تھے
جی،
ریپیٹیشن ایسی نہیں ہوتی تھی ان کے ہاں کہ اس کو وہ۔ دوسری بات یہ کہ انہیں جس قدر زبان و بیان پر عبور تھا
جی،
یہ ہر صورت کو سنبھال لیا کرتے تھے اور کہانی میں دلچسپی کا عنصر جو ہے وہ برقرار رہتا تھا۔ عبد القیوم شاد تھے
جی ہاں،
اور بہت سے تھے
ساجد امجد
بھی تھے جو کہیں جاب کرتے تھے اور پھر پارٹ ٹائم یہ کام کرتے تھے۔ مثلا جبار توقیر تھے، اور ریڈیو پاکستان راولپنڈی میں باقاعدہ ان کی جاب تھی
جی۔ تو آپ نے
صغیر صدیقی تھے، وہ بینک میں تھے
جی ہاں۔ آپ نے محی الدین نواب اور علیم الحق حقی، ایچ اقبال، ساجد امجد، مودی صاحب اور ہی بڑے بڑے رائٹر سے کہانیاں لکھوائیں، تو ابھی آپ نے بتایا کہ آپ نے سرگزشت کے لیے کچھ نئے لکھنے والے تلاش کیے، لیکن کوئی جاسوسی سسپینس کے لیے بھی آپ نے کچھ ایسی کوشش کی؟
ہاں، پھر ان لوگوں کو جاسوسی سسپینس میں بھی ٹرائی کیا گیا
جی۔
مثلا یہ کہ سرگزشت کے اندر جو نئے لوگ آئے ان میں سر فہرست تو میں یہی کہوں گا کہ وہ ساجد امجد بھی تھے، غلام قادر تھے
جی، غلام قادر جی ہاں،
غلام قادر تھے، ہاں غلام قادر تھے، اور بہت سے لوگ، اختر حسین شیخ تھے، علی سفیان آفاقی تھے، بہت سے لوگ تھے جو کہ باقاعدہ ڈائجسٹوں میں نہیں لکھتے تھے
جی،
وہ سرگزشت میں آئے اور پھر سرگزشت سے پھر وہ دوسرے پرچوں کے لیے بھی لکھا انہوں نے۔
اچھا، ایک سوال میں یہ آپ سے کرنا چاہتا ہوں، شاید میں شکیل صاحب سے بھی مجھے کرنا چاہیے تھا، کہ ڈائجسٹوں میں لکھنے والوں کو اتنے بڑے بڑے نام ہیں اور اتنی اچھی کہانیاں ان لوگوں نے لکھی ہیں، لیکن انہیں اردو ادب میں جو سکہ بند ادیب ہیں وہ انہیں ادیب نہیں مانتے، ادب میں شمار نہیں کرتے، تو یہ کیوں ایسی بنا رکھی ہے
بھائی؟ یہ سلسلہ تو ابن صفی سے شروع ہو گیا تھا
جی،
ابن صفی کو بھی کبھی نہیں مانا گیا تھا
جی،
خصوصاً شرری ادب کو، तो बिल्कुल भी अदब में जगह नहीं दी गई, और फिर अदब के जितने मजीद शाखें और वो बन चुकी हैं उनके अंदर तो अब बाज़ जगह बड़ी सख्तियां हैं, बाज़ जगह तो जो आपके बहुत से सिक्कावन शायर और अदीब हैं उन्हीं को शायर और अदीब नहीं माना जाता। अच्छा। अफसाने की भी अब इतनी अकसाम हो चुकी है कि अब अफसाने में भी जदीदियत वालों के अपने नजरियात हैं, और दीगर अब तफरीही अदब को वो बहुत ज्यादा अहमियत नहीं दी जाती।
जी ठीक है, बस अब एक आखिरी सवाल मुझे ये बता दें कि आपके ख्याल में जवाल का क्या सबब है डाइजेस्टों का, क्योंकि मेरा ये ख्याल है, जाती ख्याल, गलत हो सकता है, कि ये सोशल मीडिया के आने से पहले ही डाइजेस्ट इंडस्ट्री का जवाल शुरू हो गया था, आप इससे मुत्तफिक हैं?
सही है आपके ये बात कि ये इसके इलेक्ट्रॉनिक मीडिया या इन सब के आने से पहले ही जवाल शुरू हो गया था, और जवाल की बुनियादी वजह
जी
वो ये है कि उधर तो शकील साहब का इदारा बंद हुआ
जी,
जो एक बड़े पारिक थे अच्छी कहानियों के और अच्छे लोगों के और अच्छे राइटर्स के, उन्हें लाते थे आगे बढ़ाते थे
जी।
दूसरी तरफ मेराज साहब तकरीबन 2004 से मुस्तकिल तौर के ऊपर वो बीमार हुए और बंदर से हट गए, मेराज साहब की बहुत अच्छी नजर थी, वो भी बहुत अच्छे पारिक थे न सिर्फ राइटर्स के बल्कि कहानी के। तो बुनियादी तौर पर मैं जवाल का सबब ये समझता हूँ कि डाइजेस्टों के अंदर मवाद का वो मेयार नहीं रहा
जी,
जो लोगों को अपनी तरफ खींचता था, बांध के रखता था। तो जाहिर है वरना अच्छी चीज अगर होगी तो वो तो खींचेगी अपनी तरफ, वो चाहे वो और कोई वजह नहीं हो सकती। इसी तरह और बहुत सी चीजों में भी, मसलन टाइटलिया और उसकी बनावट खूबसूरती डाइजेस्टों की,
जाकिर नहीं रहे, शाहिद नहीं रहे तो तस्वीरें वैसी नहीं बन रही।
हाँ, अच्छे आर्टिस्ट नहीं रहे, अच्छे खत्तात नहीं रहे, बहुत कुछ मशीनी हो गया, सब कुछ कंप्यूटर के ऊपर होने लगा, और फिर कंप्यूटर के ऊपर काम करने वाले जो हैं वो अगर एक सिर्फ ऑपरेटर ही हो और उनमें खुद तख्लीकी सलाहियत ना हो तो वो क्या डिजाइनिंग भी क्या अच्छी करेंगे। हक
ठीक, फराज साहब बहुत शुक्रिया वक्त देने के लिए, और आपकी हमें किताबी सूरत में आप बीती का बहुत शिद्दत से इंतज़ार है, लेकिन ये इसका मतलब ये नहीं कि आप जल्दी से उसे ख़त्म कर दें, आप उसकी किस्तें लिखते रहें और हम उसे पढ़ते रहें, आपका बहुत शुक्रिया वक्त देने के।
बस आजकल कुछ ज़रा मसरूफियात भी और कुछ तबीयत भी थी, मेरा साहब का इंतकाल हुआ हाल ही में, उसमें बड़ा मुझे सदमा रहा
जी जी
लिखा, और दूसरी बात ये कि डाइजेस्टों के बारे में बहुत कुछ लिखा, कुछ अपने बारे में भी लिखना चाहता हूँ।
बिल्कुल,
मेरी जिंदगी खाली डाइजेस्टों तक तो मैं
बिल्कुल 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 अपने बारे में जरूर लिखें। बहुत शुक्रिया हमें वक्त देने के लिए सर, बहुत शुक्रिया। फराज साहब मेरे उस्ताद भी हैं और उनसे गुफ्तगू करके हमेशा मुझे खुशी होती है। सैयद बदर सईद ने हमें ज्वाइन किया है लाहौर से, नौजवान सहाफ़ी हैं इस वक्त। आज हमने सब बड़े बड़े लोगों से गुफ्तगू की है, सीनियर राइटर से बात की है। बदर सईद बिल्कुल एक नौजवान सहाफ़ी हैं, मुझसे तो बहुत ही छोटे हैं, लेकिन ये कई डाइजेस्टों में लिख चुके हैं और उनमें आदाब अर्ज़ भी शामिल है, जो मुझे याद है कि वो कुछ छोटे साइज़ में छपता था, जैसे रीडर्स डाइजेस्ट छपता है। तो हम उनसे बात करते हैं। बदर, मुझे बताएं आप कहाँ कहाँ लिखते रहे हैं और आदाब अर्ज तक कैसे पहुंचे?
सर मैंने माहनामा चांद में पहले लिखा था
जी,
जो उसके बाद चूंकि आदाब अर्ज की उन्हीं का डाइजेस्ट था, खालिद बिन आमिर साहब का
जी,
तो वहां से मैंने फिर आदाब अर्ज में लिखना शुरू किया। उसके बाद मुख्तलिफ डाइजेस्ट में लिखता रहा, हिकायत में मैंने 2-3 साल तो टाइटल स्टोरी के तौर पे छपा था, फिर कहते हैं रेशम डाइजेस्ट में भी, कराची से नए उफक था, सच्ची कहानियां थे, इसी तरह इनमें रेगुलर छपता रहा, और बहुत से डाइजेस्ट ऐसे थे जो जिनमें कभी कभार छपते थे।
सही, तो अब आपको ऐसा लगता था कि डाइजेस्टों के एडिटर कहानियां एडिट करते हैं या जो आपने कहानी भेज दी वो छाप देते?
सर इसमें दो तरह की हमें चीजें मिलती हैं, जो पुराने उस्ताद थे या पुराने मदीर थे या अब भी कुछ हैं जो काम कर रहे हैं, वो लोग तो एक एक कहानी को एडिट करते थे, और सच्ची बात यह है कि डाइजेस्ट एक इदारे का काम करता था, तो वहाँ मकसद सिर्फ कहानी छप जाना नहीं था, वहाँ मकसद ये था कि हमारी तहरीर मजीद बेहतर कैसे होती है, कि हम जो कहानी लिखते हैं उसके अंदर कहानी कैसे डाली जाती है। तो मैं ये कहता हूँ कि डाइजेस्ट ने जो बहुत बड़े नाम और बहुत अच्छा लिखने वाले लोग जो है जिनके लिए एक इंडस्ट्री के तौर पे, एक स्कूल कॉलेज के तौर पे किरदार अदा किया, उसमें एडिटर्स का बहुत बड़ा हाथ था, इनका बहुत बड़ा रोल था कि ये कहानी जो है उसको एडिट करते थे, उसको देखते थे एक एक शक्ल, उसको काट छांट करते थे, और उसके बाद एक कहानी छपती थी या एक अफसाना छपता था, तो वो चीज मुझे अब कम नजर आती है या बहुत ना होने के बराबर। पहले इस हवाले से बहुत ज्यादा काम था।
अच्छा, आपके दौर में यानी जब आप लिखते थे, अब तो शायद आप डाइजेस्ट में नहीं लिख रहे, लेकिन उस दौर में कहानी लिखने का मुआवजा कितना मिलता था और वो क्या इतना होता था कि उसे घर चल जाए और आपको कोई और नौकरी ना करनी पड़े?
सर, कहानी लिखने का डाइजेस्ट में तो शायद अब भी एक दो लिखारी राइटर्स के अलावा अब भी इतना मुआवजा नहीं है कि उसमें घर चल सके। मेरी जो थे कहते हैं बहुत ज्यादा पैसे लेने वाले, जिनको हम समझा करते थे कि डाइजेस्ट के लिए बहुत ज्यादा लिख रहे हैं, नवाब साहब और बाकी, उनके साथ मेरी बातचीत होती थी तो वो भी एक कहानी के ऊपर घर नहीं चलाते थे। वो बहुत से नाम बदल के लिखते थे, बहुत कुछ उनका जो था वो मतलब चलते थे, कलमी नाम चलते थे सिर्फ इसलिए कि उसका मुआवजा आए, और मुआवजा हर डाइजेस्ट नहीं देता था
जी।
बहुत कम डाइजेस्ट थे, उनमें कराची के डाइजेस्ट जो थे वो तो मुआवजा देते थे, लेकिन अब भी राइटर्स के को जो मुआवजा मिलता है डाइजेस्ट में लिखने वालों का, उससे शायद मैं ये समझता हूँ उनके वो जो डाक और टीसीएस और अखराजात स्टेशनरी के हैं वो भी पूरे नहीं होते होंगे।
अच्छा, आपने अली सुफियान आफाकी साहब के साथ काम किया गालिबन फैमिली मैगजीन में, तो वो भी उन्होंने सरगुजश्त में दो सिलसिले बहुत ही दिलचस्प शुरू किए थे, एक तो फिल्मी अल्फ लैला और एक वो अपना सफ़रनामा लिखते थे, जो बहुत से लोगों का ख्याल है कि वो सफ़र तो उन्होंने ज़रूर किए होंगे लेकिन वो उसमें कुछ फिक्शन का सा अंदाज होता था, लेकिन वो बहुत मकबूल हुए दोनों सिलसिले। तो आपका उनके साथ कुछ साथ रहा है, उनके बारे में बताएं कि वो कैसी शख्सियत थे और फिर वो डाइजेस्टों में लिखने के बारे में कभी गुफ्तगू करते थे?
अली सुफियान आफाकी साहब के साथ मैंने काम भी किया और मैं ये समझता हूँ कि हमें लिखने का बहुत ज़्यादा टेक्निक्स और चीज़ें जो हमने उनसे सीखी, और इसको मेरे लिए एतराज़ भी समझिए कि मैंने उनके साथ उनकी ज़िंदगी के आखिरी दिन तक काम किया। आखिरी दिन तक इस तरह के हम फैमिली डाइजेस्ट में सब एडिटर के तौर पर भी मैं काम कर रहा था, वो हमारे मदीद थे, तो वो घर के भी लिखते, आखिरी दिन तक वो लिखते रहे। आखिरी दिन हमारे पास जो उनका एडिटोरियल आया लिखा हुआ वो पढ़ा नहीं जा रहा था कि उनके हाथ के साथ लेट के लिखा था, वो मूव नहीं कर पा सकते थे, तो उनके अंदर एक मतलब दास्तान गो था। मैं उनको एक कहानी से ऊपर ले जाता हूँ, तो दास्तान गोई का एक हुनर था जो हमें ए हमीद साहब के पास मिलता था, वो अली सुफियान आफाकी साहब के पास मिलता था। आजकल हमें उस तरह की दास्तान गोई नहीं मिलती। तो वो बहुत अच्छे एडिटर थे, सख्त थे, इसमें कोई शक नहीं है, लोग उनकी सख्ती के बारे में बहुत सी बातें करते हैं, मैं ये कहता हूँ कि वो तराशते थे और वो हमें खुद भी उनको हमने दिन रात पढ़ते देखा, लिखते देखा। वो सुबह मतलब 10 बजे दफ्तर आते थे, तो उस वक्त तक वो तमाम अखबार का मुतालिया कर चुके होते थे और वो हमें ये कहते थे कि आपने जो पढ़ना है वो तो काम के अलावा है। तो उस फिल्मी अलिफ लैला में भी सफरनामे उन्होंने किए, वो नवाबी अंदाज था उनका और उर्दू स्पीकिंग से, और उनकी सबसे अच्छी बात यह थी कि वो गुस्से के अंदर भी तहजीब का दामन हाथ से नहीं छोड़ते। उन्होंने हमें कभी तुम कह के बात नहीं की, चाहे जितनी मर्जी गलती हो जाए वो आपका लफ्ज इस्तेमाल करते थे।
अच्छा बदर, बस आखिर में एक मुख्तसर सी,
लोग भी हमें अपने मिलते हैं
जी, आखिर में मुख्तसर से सवाल का जवाब दें कि कोई अब राइटर कोई कहानियां लिखना चाहे डाइजेस्टों में तो उसके पास क्या ऑप्शन है? कोई तवील कहानी लिखना चाहता है, अब डाइजेस्ट निकल रहे हैं ऐसे जो जहाँ पे लिखा जा सकता है?
बिल्कुल लिखा जा सकता है डाइजेस्ट में, तवील कहानियां सिलसिले अब चल रही हैं, अभी भी सिलसिले चलते हैं, मुख्तलिफ डाइजेस्ट में भी छप रहे चल रहे हैं, उसके अलावा डाइजेस्ट के ऊपर आ जाए तो अखबार जहां में भी छपते हैं, और सस्पेंस में है, जासूसी में है, बाकी है, नए उपक में है, तो ऐसा नहीं है कि सिलसिला नहीं बन, मसला ये है कि उस तरह से लिखने वाले कम हो गए हैं, शायद रोजगार के हालात जो है या माली मसाइल जो है वो लोगों को अब पॉपुलर फिक्शन की तरफ, डाइजेस्ट भी खैर पॉपुलर फिक्शन है लेकिन अब उनको कमर्शियल फिक्शन की तरफ ले गए हैं। अब वही लोग जो ड्रामा सीरियल हम देखते हैं उनमें डाइजेस्ट से लिखने वाले लोगों ने ड्रामे लिखे, और अब भी आप उमैरा अहमद का नाम लें, आप बाकी नाम लें, ये सारे डाइजेस्ट से आए हैं, आप तारिक इस्माइल सागर साहब का नाम लें, वो डाइजेस्ट की प्रोडक्शन है।
ठीक,
तो डाइजेस्ट में बहुत लिखने वालों का नाम दिए।
बहुत शुक्रिया बदर, हमें वक्त देने के लिए, बहुत मुफीद गुफ्तगू रही आपसे। आज हमने डाइजेस्टों के बारे में गुफ्तगू की और खवातीन का इसमें हिस्सा निरा, हमने अपने दो तीन दोस्तों से और ख्वातीन राइटर से कोशिश की रابطے की, इस दफ़ा नहीं कर सके, हमारी ख्वाहिश है कि हम एक और प्रोग्राम करें जिसमें ख्वातीन से मुतालिक डाइजेस्टों की पर वो प्रोग्राम करें और आपका फीडबैक भी शामिल करें। और आज इन दोस्तों ने हमें ज्वाइन किया और हमसे गुफ्तगू की, हम उनके बहुत शुक्रगुजार हैं। यहीं पर हम प्रोग्राम ख़त्म करते हैं। मैं आपका मेज़बान मुबशिर अलीज़ादी, हमारे प्रोड्यूसर थे अंजुम हैरल गिल, हमें इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे। اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ اس ہفتے واشنگٹن میں اسپیشل کونسل رابرٹ ملر کی روس کے بارے میں چھان بین اور صدر ڈونلڈ ٹرمپ کے وفاقی ٹیکسوں کے دستاویزات تک قانون سازوں کی رسائی کے معاملات پر شدید بحث و مباحثہ متوقع ہے۔ واشنگٹن سے مائیکل باومین کی رپورٹ کے ساتھ شہناز عزیز۔
اٹارنی جنرل باب بار متوقع طور پر ملر رپورٹ کا ایک ایسی کاپی پیش کریں گے جس میں کافی کانٹ چھان کی جا چکی ہوگی، جس میں بار کے کہنے کے مطابق سن 2016 کی ٹرمپ انتخابی مہم اور ماسکو کے درمیان کسی خفیہ ساز باز کا پتہ نہیں چلا ہے۔ ڈیموکریٹس اس سے مطمئن نہیں ہیں۔ سینیٹر مارک وارنر کہتے ہیں،
What we're talking about here is basic transparency. Let's make sure the full Mueller report is released to Congress.
وہ کہہ رہے ہیں، ہم بنیادی شفافیت کے بارے میں بات کر رہے ہیں، ہمیں اس بات کو یقینی بنانے دیجیے کہ مکمل رپورٹ کانگریس کو جاری کی جائے گی، جس میں دستاویزات اور انٹیلیجنس بھی شامل ہوگی، اور اس کے بعد ہمیں اس بات کو یقینی بنانے دیجیے کہ امریکی عوام اس رپورٹ کو جس قدر زیادہ ممکن ہو سکے اور جس قدر جلد ممکن ہو سکے دیکھ سکیں۔ ڈیموکریٹ پرمیلا جے پال نے اے بی سی نیوز کے پروگرام This Week میں کہا،
We have not seen a Mueller report. We've only seen a Barr report. So
وہ کہہ رہی ہیں، ہم نے ملر رپورٹ نہیں دیکھی ہے، ہم نے صرف بار کی رپورٹ دیکھی ہے، لہٰذا ہم اس پر سختی سے جمے رہیں گے اور ہم اس پر سختی سے زور دیں گے۔ سامن، اس تنازع میں اضافہ اس وقت ہوا جب پریس نے اطلاع دی کہ ملر کی ٹیم کے ارکان باور کرتے ہیں کہ تحقیقات کے بارے میں اپنی ابتدائی 4 صفحات پر مشتمل رپورٹ میں ان نقصان پہنچانے والی معلومات کو کم کر کے بیان کیا ہے جو مسٹر ٹرمپ کے اندرونی حلقے کے بارے میں تھیں۔ صدر ٹرمپ تو کہتے ہیں کہ اس رپورٹ کو پبلک کیا جانا چاہیے، تاہم ان کی قانونی ٹیم کا کہنا ہے کہ اس کا فیصلہ صرف اٹارنی جنرل ہی کر سکتے ہیں۔ ٹرمپ کے وکیل جے سیکلو نے اے بی سی کے پروگرام دس ویک میں کہا،
The Attorney General, pursuant to the regulations, George makes the determination as to what's released, how it's released.
وہ کہہ رہے ہیں، اٹارنی جنرل ضوابط کے مطابق اس کا فیصلہ کریں گے کہ کیا جاری کیا جائے اور کس طرح جاری کیا جائے۔ آگے بڑھنے کا ایک طریقہ کار موجود ہے، میرا خیال ہے کہ یہ تیزی کے ساتھ عمل میں آئے گا۔ یہ الفاظ تھے مسٹر ٹرمپ کے وکیل کے۔ اسی اثنا میں ایوان کانگریس میں ریپبلکن یہ جاننا چاہتے ہیں کہ سب سے پہلے کس وجہ سے ٹرمپ انتخابی مہم کے بارے میں وفاقی چھان بین کا آغاز ہوا تھا۔ یہ عمل سابق اوباما انتظامیہ کے دور میں شروع کیا گیا تھا۔ ریپبلکن سینیٹر رینڈ پال کا کہنا ہے،
What we also need to know is how this originated, because I think it's very important that we not turn our country into this back and forth where...
وہ کہہ رہے ہیں، ہمارے لیے یہ جاننا بھی ضروری ہے کہ اس کا آغاز کس طرح ہوا تھا، کیونکہ میرے خیال میں یہ بات انتہائی اہم ہے کہ ہم اپنے ملک کو اس صورتحال میں نہ لائیں جہاں ہر آنے والی پارٹی سابق صدر کے بارے میں چھان بین کرنے کے لیے حکومت کو استعمال کرتی ہے۔ ڈیموکریٹس صدر ٹرمپ کی وفاقی ٹیکسوں کی فائلنگ تک رسائی حاصل کرنے کی کوشش کر رہے ہیں۔ اے بی سی کے پروگرام دس ویک میں یہ الفاظ ہیں ڈیموکریٹ ڈین کلڈی کے،
particularly in this case where you have a president that not only has very significant wealth but made the unusual decision to continue to control.
وہ کہہ رہے ہیں، خاص طور سے اس کیس میں جہاں ایک طرف تو ایک صدر ہیں جن کے پاس نہ صرف یہ کہ بہت بڑی دولت ہے بلکہ انہوں نے اس دولت کو کنٹرول کرنے کا ایک غیر معمولی فیصلہ کیا ہے۔ یہاں پر ایک حقیقی سوال یہ ہے کہ آیا صدر کے ذاتی مالیاتی مفادات عوام کے لیے ان کی فیصلہ سازی پر اثر ڈالتے ہیں؟ سامن، جدید دور میں ٹرمپ پہلے صدر ہیں جنہوں نے اپنے ٹیکس ریٹرنز کو پبلک کرنے سے انکار کیا ہے۔ ریپبلکنز نے توجہ دلائی ہے کہ قانونی طور پر صدر پر ایسا کرنے کی پابندی نہیں ہے، اور وہ ڈیموکریٹس پر پارٹی بازی کے محرکات کی وجہ سے یہ اصرار کرنے کا الزام عائد کرتے ہیں۔ Republican Senator Chuck Grassley کے الفاظ.
It's motivated by the Democrats' intense dislike of this president. It's motivated by their frustration over losing an election that they thought that they'd easily.
وہ کہہ رہے ہیں اس کی محرک صدر کے لیے ڈیموکریٹس کی شدید ناپسندیدگی ہے. اس کے لیے تحریک کی وجہ اس الیکشن میں اپنی شکست پر ان کی مایوسی ہے, جس کے لیے ان کا خیال تھا کہ وہ بآسانی جیت لیں گے. رپورٹ سامنے لانے کے لیے دونوں کی جنگ امکانی طور پر عدالت میں جائے گی, اور اس کا بھی امکان ہے کہ یہ مسئلہ سپریم کورٹ تک جائے. شہناز عزیز, اردو, وائس آف امریکہ, واشنگٹن.